नमस्कार, स्वागत छ कोरोना संकट विशेष रेडियो कार्यक्रममा। प्रविधि संयोजनमा मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम कोरोना संकट विशेष तपाईँ सामुदायिक रेडियो गलकोटा एफएम 102.4 मेगाहर्जबाट प्रत्येक दिन बेलुका 4 बजे पश्चात 5 बजेसम्म सुन्दै आउनु भएको छ। तपाईँ कार्यक्रम कोरोना संकट विशेष रेडियो कार्यक्रम सामुदायिक रेडियो गलकोटा एफएम 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotafm.com र मोबाइल एप गलकोटा एफएम मार्फत एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम तपाईँ फेसबुकमा रेडियो गलकोटा एफएमको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ समेत सुन्न सक्नुहुनेछ। कार्यक्रममा हामीले पछिल्लो समय देशभर एउटा महामारीकै रूपमा, विश्वव्यापी महामारीकै रूपमा फैलिएको कोरोना भाइरस COVID-19 को बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि नेपाल सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले गरिरहेको लकडाउनको प्रभावकारी कार्यान्वयनको अभ्यास र आम मानिसहरूले घरभित्रै बस्ने जुन प्रयास गरिरहेका छन् त्यसलाई अवज्ञा गरेको र प्रयास गरेका यी दुवै पक्षहरू जो घर बाहिर हिँडिरहनु भएको छ उहाँहरूलाई घरभित्र राख्नका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन र जो घर घरमा बसिरहनु भएको छ उनीहरूको स्वास्थ्य अवस्था, उनीहरूले सोचिरहेको अवस्थापन, समग्र हिसाबले त्यो व्यवस्थापन गर्दा कतिको सहज र विषम अवस्था छ, यो बारेमा जानकारी दिए आम मानिसलाई कोरोना भाइरस COVID-19 को बारे सचेत बनाउने उद्देश्यले रेडियो कार्यक्रम सञ्चालन गरेका हौ। यो कार्यक्रममा हामीले विशेष गरी स्थानीय सरकारका प्रमुख, स्थानीय क्रियाशील राजनीतिक दलका प्रमुखहरू, त्यसै गरी स्थानीय स्वास्थ्य संस्थाका चिकित्सकहरूले कसरी सेवा प्रवाह गरिरहेका छन् र समग्र चिकित्सकहरूको पनि सुरक्षा व्यवस्थापन कसरी गरिएको छ, सामान्यतया 100.4 डिग्री भन्दा माथिल्लो ज्वरो आएको अवस्थालाई हामीले अथवा नियमित रूपमा श्वास प्रश्वासमा समस्या देखिएमा अथवा भनौँ त्यस सँगसँगै रुगाखोकी देखिएमा पनि कोरोना भाइरस COVID-19 को संक्रमणको रूपमा पनि लिएका छौँ, त्यसले लक्षणको रूपमा लिएका छौँ। यी तीन लक्षणलाई आत्मसात गर्दै हामी कतिको सचेत बनेका छौँ त सचेत बन्नका लागि अब हामीले के गर्दैछौँ, यो बारेमा हामीले कुराकानी गरिरहेका छौँ। र आजको कार्यक्रम कोरोना संकट विशेषमा हामी विशेष गरी स्थानीय गलगोट क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रमुखसँग कुराकानी गर्नेछौँ। यति बेला हामी नेपाल कम्युनिस्ट पार्टी नेकपा गलगोट नगर कमिटीका अध्यक्ष ललित श्रेष्ठसँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ। ललित श्रेष्ठ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। श्रेष्ठजी, तपाईँलाई कार्यक्रम कोरोना संकट विशेषमा हार्दिक स्वागत छ।
हजुर हजुर, नमस्ते, धन्यवाद।
विशेष गरेर पछिल्लो समय नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ, आज पनि लकडाउनलाई थप प्रभावकारी र विशेष बनाउनका लागि लकडाउनको समयावधि थप्ने अथवा नथप्ने विषयमा अहिले मन्त्री परिषदको बैठक पनि सञ्चालन भइरहेको छ। स्थानीय सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि विशेष अभियान पनि सञ्चालन गरिरहेको छ। तपाईँहरू क्रियाशील राजनीतिक दलको हिसाबले यो महामारीलाई रोकथाम तथा नियन्त्रणका हिसाबले, आम मानिसहरू सचेत बनाउने हिसाबले कस्तो खालको क्रियाकलापहरू, कस्तो खालको कार्यक्रमहरू अगाडि बढाउनु भएको छ यो अवस्थामा?
हामीले चाहिँ अब कस्तो खालको कार्यक्रम भन्दा पनि अब अहिले चाहिँ यो महामारी विश्वभरि नै यो नोबेल कोरोना भाइरस COVID-19 यो संसारभरि नै यो आक्रान्त बनाइरहेको अवस्थामा अब नेपाल पनि यसबाट अछुतो रहने कुरो भएन र नेपाललाई यसबाट कसरी हुन्छ बचाउनु पर्छ भन्ने अहिले चाहिँ सरकारदेखि लिएर अब सबै हामी अब चाहिँ सक्रिय राजनीतिक दल, नेपालका चाहिँ बुद्धिजीवी, नेपालका चाहिँ सबै चाहिँ लागिरहेको अवस्थामा हामी पनि यो गलकोट क्षेत्रमा अब यो गलकोट चाहिँ विशेष गरी विदेशमा बढी वैदेशिक रोजगारमा बढी मान्छेहरू भएको नाताले अब यहाँ विदेशबाट आवत जावत चाहिँ बढी हुने भएको हुनाले यो गलकोट चाहिँ बढी संवेदनशील हुनसक्छ भन्ने हिसाब किताबले अब यो लकडाउन चाहिँ एकदमै चाहिँ राम्रो भयो, एकदमै राम्रो हो यो र यसलाई अझै प्रभावकारी बनाउनलाई चाहिँ हामीले अब ठाउँ ठाउँमा नाका नाकाहरूमा अब चाहिँ मान्छेहरूको आवत जावतमा अब चाहिँ हेरविचार गर्नुपर्छ, मान्छेहरूलाई चाहिँ रोकथाम गर्नुपर्छ त्यहाँ अथवा प्रत्येक मान्छेहरूको चाहिँ लेखाजोखा गर्नुपर्छ भनेर चाहिँ हामीले ठाउँ ठाउँमा चाहिँ हाम्रो पार्टीका साथीहरूलाई पनि भनिरहेका छौँ र चाहिँ ओराबाट पनि चाहिँ विभिन्न चाहिँ अब नगरको तर्फबाट पनि तपाईँको ओडाका अध्यक्षहरूले पनि त्यो खालको कार्यक्रम चलाइराख्नु भएको छ। त्यसले गर्दाखेरि अब हामीले पनि त्यस अनुसार प्रत्येक ओडावरामा चाहिँ टेलिफोन मार्फत बुझ्ने त्यहाँ कति मान्छेहरू चाहिँ भित्र घुसे अथवा गलकोटभित्र छिरे अथवा चैत महिनाभरि कति मान्छे आए, ती मान्छेहरू चाहिँ होम क्वारेन्टाइनमा छन् कि छैनन् अथवा तिनलाई कसरी राखिएको छ भन्ने कुरा वडा नम्बर 1 वडा नम्बर 11 चाहिँ एकदम बुझ्ने काम भएको छ र चाहिँ अहिले चाहिँ 1 चाहिँ त्यस्तो कहीँ कतै अब यो रोगहरू चाहिँ भेटिएको, रुगाखाँसीले ग्रस्त भएको, ज्वरो आएर ग्रस्त भएको भन्ने चाहिँ अहिलेसम्म भेटिएको छैन र लगभग विदेशबाट आएकाहरू पनि होम क्वारेन्टाइनमै बसेको अवस्था छ र लगभग धेरै जसोको चाहिँ 15 दिन करस भइसकेको बुझ्न पाएको छ र यो चाहिँ बुझिएको छ र थप मान्छेहरू चाहिँ आछ भन्ने कुरा चाहिँ फेरि बुझिएको छैन। यसको विषयमा चाहिँ जानकारी लिने काम चाहिँ एकदम भएको छ।
भर्खर मात्रै प्राप्त समाचार अनुसार वैशाख 3 गतेसम्मको लागि लकडाउन थपेको छ सरकारले, त्यो घोषणा पनि गरिसकेको अवस्था छ। लकडाउन प्रभावकारी भयो या भएन भन्ने विषयमा यहाँहरूको मत अभिमत के छ?
अब झट्टै हेर्दा लकडाउन लगभग अन्य देशको तुलनामा हाम्रो देशमा चाहिँ प्रभावकारी नै हो भन्ने मलाई लाग्छ। तर अझै पनि चाहिँ मान्छेहरू अब हाम्रो गाउँको क्षेत्रमा पनि लगभग लकडाउनको नाममा अब यहाँ हाम्रो युवा साथीहरू अलिकति चाहिँ विभिन्न खेलहरू खेल्ने, एक ठाउँमा जम्मा भएर खेल खेल्ने, त्यसपछि एक ठाउँमा जम्मा भएर चाहिँ यसो रमाइलो गर्ने, खोलामा माछा मार्ने, अब चाहिँ जुवा टाँसहरू पनि खेल्ने, यस्तो खाले क्रियाकलापहरू पनि अब भइरहेको अवस्था थियो। र पछिल्लो चरणमा यी कामहरू रोक्ने कामहरू भएको छ सबै ठाउँमा, चाहिँ यो खालको चाहिँ सचेतनाहरू चाहिँ हामीले चाहिँ भन्ने काम चाहिँ रोक्ने कामहरू चाहिँ गरिरहेका छौँ। विभिन्न अब पुलिस प्रशासनदेखि लिएर अब सबै लागेर चाहिँ यसमा चाहिँ रोक्ने काम भएको छ। पछिल्लो चरणमा चाहिँ खोलामा माछा मार्न पनि धेरै कम भइरहेको अवस्था छ। त्यस कारण चाहिँ वैशाख 3 गतेसम्म लकडाउन गर्नुपर्ने अवस्था छ। किन भन्दा यो लकडाउन अझै पनि देशमा अब सङ्क्रमण लगभग बढ्दो अवस्थामा छ। अब 5 जनादेखि 6 जना 6 जनादेखि अब 9 जना पुगिसकेको अवस्था र चाहिँ अहिलेसम्म चाहिँ विदेशबाट आएकोलाई मात्रै चाहिँ देखिएको, तर अहिले भर्खर चाहिँ अब नेपालमा पनि सरेको भन्ने चाहिँ एकजनालाई सरेको भन्ने कुरा आइसकेको, यो चाहिँ एकदमै भोलिको दिनमा यो खतरा हुन सक्छ। त्यस कारण यसलाई रोकथाम गर्नको लागि अझै केही समय अझै लकडाउन हुनु आवश्यक छ। समस्या त छ, लकडाउनले चाहिँ धेरै के अरे अर्थमा चाहिँ समस्या पार्छ, किन भन्दा आर्थिक रूपमा चाहिँ देश दामोदल हुन सक्छ, कृषि क्षेत्रमा चाहिँ कृषि कर्म गरेर खाने मान्छेलाई ठुलो समस्या छ। फेरि पनि तपाईँको चाहिँ मान्छे बाँच्नु पऱ्यो, पहिला मान्छे बाँच्ने हो, बाँचिसकेपछि हामी पनि भोलि अब गरौँला केही। त्यस कारण यसको लागि थप चाहिँ सरकारले यो लकडाउन गरेको राम्रो छ। र अहिले चाहिँ एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्म जाने रोक्ने भन्ने कुराहरू पनि आएको छ। अझ यसलाई त तपाईँको ओराओरा तहमा पनि रोक्नुपर्ने स्थिति छ। ओराओरा तहमा पनि चाहिँ तपाईँको हामीले अझ केही दिन यो खालको चाहिँ दुःख गऱ्यो भने सायद हाम्रो देशमा अब त्यति ठुलो यो कोरोनाले चाहिँ समस्या नपाला भन्ने लाग्छ। त्यस कारणले यो बेलैमा हामीले चाहिँ यो कामहरू गर्नु आवश्यकै छ, यो राम्रै कुरा हो।
यो स्थानीय सरकारले पनि थप लकडाउनलाई प्रभावकारी बनाउन अब बागलुङ जिल्ला सदरमुकाममा पनि 2 जनाको संक्रमण पुष्टि भइसकेको छ कोरोना परीक्षणकै हिसाबले। त्यो अवस्थामा गलकुट नगरपालिका क्षेत्रले लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि आम जनस्तरमा मानिसहरूलाई सचेत बनाउने कुराहरू, प्रिभेन्टिभ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अगाडि जाने कुराहरूमा अलि बढी सचेत पनि देखिएको अवस्था छ। यो अवस्थामा गलकुट क्षेत्रमा तपाईँहरू जस्तो क्रियाशील राजनीतिक दलहरूले स्थानीय सरकारलाई सघाउने र आम मानिसलाई आफ्ना पार्टी कार्यकर्ता सँगसँगै आम गलकुटवासीलाई सचेत बनाउनका लागि कस्तो खालको कार्यक्रमले बढी प्रभाव राख्ने देख्नु भएको छ र सोही अनुसार कार्यक्रम अगाडि बढाउनुहुन्छ?
अब म एउटा नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकुट नगर कमिटीको अध्यक्षको हैसियत एउटा जिम्मेवारी पार्टीको एउटा गलकुट नगरको नेतृत्व भइसकेले चाहिँ मैले पटक हाम्रो गलकुट नगरको मेयर साहबलाई पनि फोन गरेर अब मेयर साहब तपाईँले एउटा गतिलो पहल कदमी लिनुहोस् है, किनभने तपाईँ नगरको मेयर हो, तपाईँको नेतृत्वमा होइन एउटा पहल कदमी गरेर अब गलकुटमा किन भन्दा यो रोग चाहिँ भोलि गलकुट छिरिहाल्यो भने हाम्रो जस्तो ठाउँमा चाहिँ भोलि हामीले खान्नै नसकिने अवस्था आउन सक्छ। त्यस कारणले चाहिँ हामी चाहिँ स्वास्थ्य क्षेत्रमा पनि हामी अत्यन्तै कमजोर छौँ। हाम्रो चाहिँ त्यस्तो परिपक्व स्वास्थ्य क्षेत्र छैन, त्यस्तो परिपक्व चाहिँ हामीसँग औषधि डक्टर हरेक कुराको व्यवस्थापन हाम्रो छैन अहिले। त्यस्तो अवस्थामा चाहिँ हामीले पहिले नै यसको रोकथाम अथवा यो रोगलाई आउनै नदिने कामहरू हामीले गर्नुपर्छ भनेर मैले पटक मेयर साहबलाई तपाईँले एउटा पहल कदमी गर्नुहोस्, तपाईँको नेतृत्वमा चाहिँ हामी तपाईँलाई के सहयोग गर्नुपर्छ, हामी राजनीतिक दलको तर्फबाट हामीले चाहिँ पूर्ण सहयोग गर्न हामी तयार छौँ। किन भन्दा यो रोग भनेको कुनै एउटा पार्टी विशेषलाई लाग्ने कुरा होइन, कुनै एउटा चाहिँ जात विशेषलाई लाग्ने कुरा होइन, कुनै एउटा ठाउँ विशेषलाई लाग्ने कुरा होइन, यो समग्र यो संसारलाई नै चाहिँ अहिले गाजेको अवस्थामा हाम्रो गलकुटमा चाहिँ त्यो समस्या आउन्न भन्न सकिन्न। त्यस कारणले चाहिँ यसलाई बेलैमा रोकथाम गर्नुपर्छ र बेलैमा चाहिँ यसलाई चाहिँ हामीले चाहिँ आउन नदिनुलाई चाहिँ एउटा सचेत कार्यक्रमहरू चाहिँ हामीले चाहिँ प्रत्येक वडामा ल्याउनुपर्छ भनेर त्यसले हाम्रो मेयर साहबलाई पनि मैले पटक भनेको अवस्था हो। अब उहाँले पनि अब आफ्नो ठाउँबाट त गर्नुभयो होला, तर अलिकति सर्वदलीय रूपमा सर्वपक्षीय रूपमा मिटिङ राख्नुहोस्, अब एउटा अब नीति बनाऊँ, एउटा विधि बनाऊँ, अब भन्नु चाहिँ उहाँले चाहिँ त्यो खालको मिटिङहरू बोलाउने, मिटिङ कल गर्ने काम चाहिँ गर्नु भएन। अब त्यति अलिकति अन्य पार्टीलाई पनि त्यसमा चाहिँ सँगसँगै सहभागी बनाएर लानुपर्छ भन्ने हिसाबले उहाँ नजानु भएको हामीले महसुस गरिरहेका छौँ। तर हामीले चाहिँ पटक हामीले उहाँलाई भन्ने गरेका छौँ कि तपाईँले गर्नुहोस्, तपाईँलाई हामी साथ दिन सहयोग गर्न हामी तयार छौँ भनेर मैले पटक यो भन्ने गरेको छु। र पार्टीको तर्फबाट चाहिँ हाम्रा चाहिँ प्रत्येक वडा कमिटीका अध्यक्ष सचिवहरूलाई प्रत्येक चाहिँ टोल टोलमा गएर फोन मार्फत अथवा तपाईँ जान सक्नुहुन्छ भने आफै गएर पनि तपाईँले चाहिँ सम्बन्धित टोलमा गएर बुझ्नुहोस् कहाँ कस्तो अवस्था छ त्यो तुरन्तै जानकारी गराउने काम गर्नुहोस् भनेर हामीले भनेको छौँ। त्यस्तै गरेर आएर चाहिँ विभिन्न के अरे हाम्रो यो सामाजिक सञ्जाल मार्फत पनि हामीले चाहिँ हाम्रा कुराहरू राखेको अवस्था छ र हामीले एफएम मार्फत पनि हामीले सूचनाहरू दिने काम भएको छ र माथि पनि हामीले चाहिँ प्रदेश सांसद र सङ्घीय सांसद लगायत चाहिँ अब हाम्रो पार्टीका चाहिँ जिल्ला अध्यक्ष सचिवहरूलाई पनि हामीले अब यो गलकोटमा चाहिँ स्वास्थ्य सामग्रीहरू एकदम अभाव अवस्था छ भोलि चाहिँ यो महामारीको रूपमा भोलि चाहिँ आइहाल्यो भने हामीले चाहिँ केही गर्न नसक्ने स्थिति छ। त्यस कारण चाहिँ जसैमाथि ती स्वास्थ्य सामग्रीहरू पनि यसो उपलब्ध बनाउनु पऱ्यो तपाईँले माथि भनिदिनु पऱ्यो भनेर हामीले पटक पटक भनेको अवस्था छ तर चाहिँ प्राप्त भएको अवस्था छैन। अस्ति मात्रै चाहिँ हाम्रो सांसद देवेन्द्र पौडेलले केही सामानहरू केही पिपीहरू चाहिँ लिएर आउनु भएको रहेछ तर त्यो प्राप्ति थिएन। तपाईँले चाहिँ थप चाहिँ सामानहरू अलि राम्रो सामानहरू लिएर आउनु पर्यो मास्कहरू लिएर आउनु पर्यो अब चाहिँ यो पिपीहरू पनि चाहिँ प्रत्येक चाहिँ हस्पिटलमा चाहिँ उपलब्ध हुनु पर्यो भनेर हामीले भनेको छौँ। अब चाहिँ पटक पटक झल्काउने काम चाहिँ भएको छ अब सायद होला यो उहाँले पनि आउला अब चाहिँ यो चाइनाबाट भर्खर सामान आइपुगेको छ अब यो प्रदेश मार्फत चाहिँ जिल्ला जनस्वास्थ्य मार्फत अब चाहिँ सबै चाहिँ स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरूमा चाहिँ हामीले पठाउँछौँ भनेर भन्नुभएको छ अब चाहिँ त्यो कुरा भन्ने कुरा भइरहेछ तर चाहिँ अहिलेसम्म चाहिँ अब पर्याप्त रूपमा चाहिँ प्राप्त भएको अवस्था छैन। यो चाहिँ यदि भइहाल्यो भने चाहिँ हामीलाई चाहिँ ठुलो समस्या आउँछ भन्ने मलाई लाग्यो।
यो समन्वयात्मक हिसाबले अलिक बढी समस्या देखिएको हो कि भन्ने पनि लागेको छ। तपाईँले स्थानीय सरकारसँग सहकार्य गर्न खोजिरहेका छौँ स्थानीय सरकार मार्फत त्यस्तो खालको कदम अगाडि बढेन भन्ने जुन खालको अभिव्यक्ति सार्वजनिक गरिरहनु भएको छ। स्थानीय सरकारले स्थानीय वडा मार्फत सबैसँग सहकार्यका लागि आह्वान गरिरहेका छौँ। हामीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एउटा गलकोट नगर क्षेत्रभित्र गलकोट कल्याणकारी कोषकै स्थापना गरेर आर्थिक सङ्कलनदेखि लिएर सबै हिसाबले एकदर प्रणालीले आत्मसात गर्न खोजिरहेका छौँ भन्छ स्थानीय सरकार। यो दुईवटै राजनीतिक दलहरूसँग पनि सहकार्य नभएको जस्तो देखिने स्थानीय सरकारसँग पनि त्यति साह्रै राजनीतिक दलहरूले सहकार्य नगरेको जस्तो देखिने यो देखिँदाखेरि अलि बढी आम मानिसले बढी सचेत र अलि बढी सावधानी अप्नाउने विषयमा पनि हामी किन तानातान र मानामानको अवस्था सिर्जना भएको हो यो अवस्थामा
हो एकदमै यो चाहिँ हजुरले सही कुरा राख्नुभयो। किन भन्दाखेरि अहिले यो जुन यो COVID-19 जुन महामारी विश्वभरि नै फैलिरहेको अवस्था छ योसँग लड्नको लागि कुनै एउटा पार्टी कुनै एउटा राजनीतिक दल कुनै एउटा चाहिँ तपाईँको ठाउँ मात्रै यसमा चाहिँ लागेर चाहिँ हुनेवाला छैन। यसमा समग्र चाहिँ तपाईँको राजनीतिक दल समग्र नेतृत्व समग्र जनता सबै यसमा चाहिँ सचेत भएर हामी लाग्यौँ भने मात्रै योसँग विजय प्राप्त गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। मलाई चाहिँ त्यो खालको विश्वास छ। त्यसले गर्दाखेरि यसमा कुनै एउटा राजनीतिक विश्वास एकछिनको सस्तो लोकप्रियताको लागि मात्रै यहाँ काम गर्ने होइन, हामीले योसँग जुझ्ने हो योसँग भिज्ने हो योसँग विजय प्राप्त गर्ने हो यसको लागि हामी सबै लाग्ने हो। त्यसले गर्दाखेरि यो साझा विषयवस्तु हो यो सबैको लागि हो यो त्यसले गर्दाखेरि यसमा चाहिँ प्रत्येक चाहिँ राजनीतिक दलको बिचमा चाहिँ एकदमै चाहिँ सुमधुर सम्बन्ध हुनु जरुरी छ एक आपसमा चाहिँ सहयोगको भावना हुनु जरुरी छ। हामीले चाहिँ पटक पटक हामीले चाहिँ भनिरहेका छौँ अहिले हाम्रो गलकोटमा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार छ गलकोट नगरको सरकार छ त्यस कारण चाहिँ तपाईँहरूले चाहिँ कदम पहल कदम तपाईँहरूले गर्नुहोस् हामीले के गर्नुपर्छ हामी तपाईँहरूको पछि छौँ हामीले के साथ दिनुपर्छ हामी त्यो साथ दिनुलाई तयार छौँ भनेर हामीले भनेको अवस्था हो र उहाँले अब हुन्छ हामी गर्छौँ त भन्नुहुन्छ तर चाहिँ उहाँले साँच्चै एउटा पहल कदम लिएर चाहिँ अहिलेसम्म गरेको अवस्था छैन। उहाँले चाहिँ भन्नुहुन्छ मैले अस्ति नगरमै तपाईँले मिटिङ बोलाउनुहोस् नगरमै चाहिँ तपाईँको प्रत्येक चाहिँ वडाका अध्यक्ष जुन कार्यपालिकामा हुनुहुन्छ उहाँलाई पनि बोलाउनुहोस् त्यसपछि गलकोटमा सक्रिय राजनीतिक दलका चाहिँ नेतृत्वलाई पनि बोलाउनुहोस् र चाहिँ एउटा चाहिँ सर्वदलीय सर्वपक्षीय मिटिङ राखेर राहतको विषयमा होस् चाहे यो COVID-19 चाहिँ यसलाई चाहिँ हामीसँग यसमा लड्ने अथवा चाहिँ यो बाहिर विदेशबाट आएका चाहिँ हाम्रा गलकोटेहरू जो अहिले के अरे लकडाउनमा के अरे अहिले होम क्वारेन्टाइनमा छन् कि कुन अवस्थामा छन् तिनको विषयमा बुझ्न तिनको विषयमा जान्न पनि हामीले एउटा समिति मार्फत हामी चाहिँ गइयो भने सहयोग हुनसक्छ त्यसलाई कसरी रोक्ने कसरी रोकथाम गर्ने कसरी चाहिँ सचेतन फैलाउने भन्ने विषय हामी सबै लाग्यो भने मात्रै हुनसक्छ। त्यस कारण चाहिँ एउटा चाहिँ तपाईँले एउटा मिटिङ बोलाएर एउटा कमसे कम नीति बनाऊँ एउटा विधि बनाऊँ एउटा चाहिँ मापदण्ड बनाऊँ यो चाहिँ अहिले प्रदेशदेखि लिएर यो स्थानीय सरकार मार्फत चाहिँ वितरण हुने यो राहतको कार्यक्रममा पनि एउटा नीति बनाऊँ एउटा मापदण्ड बनाऊँ भनेर मैले पत्र पत्र भन्ने गरेको र अहिले विभिन्न चाहिँ सङ्घ संस्थाहरूले पनि आफैले अब कतिपय व्यक्तिगत रूपबाट पनि कतिपय ठाउँहरूमा चाहिँ अब यो सामाजिक सञ्जाल मार्फत बुझ्नमा आएको छ कि यो राहतहरू वितरण भइरहेको छ कतिपय ठाउँमा मास्कहरू वितरण भइरहेको छ कतिपय साबुन वितरण भएको छ कतिपय ठाउँमा चामल वितरण भएको भन्ने छ यसलाई पनि हामीले एकद्वार प्रणाली बनाउनु पर्थ्यो. हामीले चाहिँ अब कुनै वडामा वितरण गर्नुपर्थ्यो भने पनि कमसे कम हामीले एकद्वार प्रणाली मार्फत त्यो वडामा वितरण गर्नुपर्थ्यो. त्यसै गरेमा राम्रो हुन्थ्यो. तर यहाँ चाहिँ आफ्नो आफ्नो खुसीले
नगरपालिकाले यस अगाडि पनि एकद्वार प्रणालीबाट वितरण गर्नका लागि भनेर आम नगरवासीमा पनि सूचना सम्प्रेषण गरिसकेको छ, सबैलाई सहयोग गर्न पनि आग्रह गरिसकेको सन्दर्भमा तपाईँहरूले पनि जानकारी पाइसक्नु भएको छ. बस्ती स्तरमा एकद्वार प्रणाली भन्दा फरक हिसाबले राहत वितरण भएको जानकारी पाइसकेपछि यसरी राहत वितरण गर्नु हुँदैन भनेर सचेत बनाउने काम त तपाईँहरूको पनि होइन र?
हो, एकदम हो. हामीले त चाहिँ पटक पटक मैले चाहिँ सबै वडामा यदि तपाईँलाई कसैलाई व्यक्तिगत रूपमा कसैलाई चाहिँ राहत दिने इच्छा छ, केही सहयोग गर्ने इच्छा छ भने तपाईँले कमसेकम जानकारी बनाउनुहोस्. तपाईँले चाहिँ एकद्वार प्रणाली मार्फत नगर मार्फत, किनभने हाम्रो अहिले आधिकारिक संस्था भनेको नगरपालिका हो, नगर छ, नगर मार्फतै हामीले खर्च गर्नुपर्छ, नगरमा चाहिँ जानुपर्छ. ठिक छ, तपाईँले आफ्नो वार्डमा दिन चाहनुहुन्छ भने कमसेकम नगरमा जानकारी गराउनुहोस्, नगर मार्फत तपाईँले त्यो वार्डमा नगरको चाहिँ के अनुमतिपछि तपाईँ वार्डमा वितरण गर्न सकिन्छ. त्यसरी हामी जानुपर्छ भनेर हामीले हाम्रो पार्टी अथवा विभिन्न संस्था साथीहरूलाई पनि मैले चाहिँ हामीले चाहिँ त्यसरी भन्ने गरिएको छ. र त्यसरी नै वितरण हुनुपर्छ. आफ्नो आफ्नो खुसीले आफ्नो आफ्नो ढङ्गले चाहिँ यो वितरण हुनुहुन्न, यो राम्रो होइन. यसले चाहिँ यो वितरण प्रणालीलाई राम्रो के अरे ठिक पनि बनाउँदैन, यो ठिक सिस्टम पनि होइन. र यो वितरण भन्ने चिज चाहिँ एकदमै सेन्सिटिभ चिज हो. सानो चाहिँ मान्छेको चाहिँ सानो के अरे चित्त, सानो कुरामा मान्छेको चित्त दुख्न सक्छ र यसले चाहिँ ठुलो चाहिँ रूप लिन सक्छ. त्यस कारण चाहिँ यसलाई हामीले चाहिँ के अरे सानो नसम्झिन्, त्यस कारण यसलाई पारदर्शी बनाउनुपर्छ. एकदमै पारदर्शी ढङ्गले चाहिँ एकद्वार प्रणालीबाट बाँड्नुपर्छ. त्यो भनेको चाहिँ नगरपालिका हो, नगरपालिका मार्फत हुनुपर्छ भनेर प्रत्येक वडामा प्रत्येक वडाका नगरका हाम्रो पार्टीका चाहिँ अध्यक्ष सचिव लगायत हाम्रा कार्यकर्ता सबैसँग यदि तपाईँलाई चाहिँ त्यो खालको सहयोग दिने इच्छा छ भने त्यसरी दिनुहोस् भनेर पनि हामीले भन्ने त्यो खालको सूचनाहरू हामीले सम्प्रेषण गरेका छौँ.
यो कोरोना भाइरस COVID-19 को संक्रमणका हिसाबले राहतका प्याकेजहरू सार्वजनिक भइरहँदा राहतको विषयमा थप कुराकानी पनि हामीले गर्नेछौँ. त्यसभन्दा अगाडि अझ बढी हाम्रो स्वास्थ्यसँग संवेदनशील अवस्थामा हामी उभिँदै गर्दाखेरि स्वास्थ्य संस्थाले सेवा प्रवाह गरिरहेका छन्, सेवा दिइरहेका छन्, तिनीहरूको सेवा पर्याप्त छ अथवा जुन खालको सेवा दिनुपर्ने हो त्यो अवस्था छैन, अवस्था त्यसबारे तपाईँले केही जानकारी लिनु भएको छ?
स्वास्थ्य सेवाको विषयमा त एकदमै गलकोटमा त एकदमै चाहिँ अब अहिले चाहिँ निजी स्वास्थ्य संस्थाहरू सबै बन्द भएको अवस्था भन्ने छ. अब तिनीहरू चाहिँ सबले चाहिँ आफ्नो सटर बन्द गरेर, ढोका बन्द गरेर एउटा साइडबाट औषधि मात्रै बेचेको भन्ने चाहिँ अब जुन जानकारी आएको छ, यो एकदमै चाहिँ दुःखद कुरा हो यो. किन भन्दा यी स्वास्थ्य संस्थाहरूले जसरी चाहिँ हिजो जुन आफ्नो चाहिँ के अरे उनीहरूलाई चाहिँ आफ्नो चाहिँ स्वार्थपूर्तिको लागि उनीहरू चाहिँ जस्तो सुकै पनि उनीहरू चाहिँ मतलब औषधि अथवा उनीहरू जस्तो सुकै काम गर्न पनि तयार भए, तर अहिले यो संवेदनशील घडी आइपुग्दा उनीहरूले चाहिँ सदर बन्द गरेर, ढोका बन्द गरेर एउटा जस्ट एउटा कुनाबाट एउटा चाहिँ औषधि मात्रै बेच्ने काम जुन भएको छ, यो चाहिँ स्थानीय सरकारले पनि यसमा चाहिँ बडो चाहिँ सोच्नुपर्ने अवस्था छ. यिनको अब यही हो भनेपछि यस्तो अवस्थामा पनि स्वास्थ्य संस्थाले चाहिँ तपाईँको त्यो अनुसारको काम नगर्दा यिनलाई एउटा खालको कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो.
आम हिसाबले निजी क्षेत्रका जुन स्वास्थ्य संस्थाहरू छन् उनीहरूले हामीले ओपिडी सेवा बाहेकका अन्य सेवाहरू प्रदान गरिरहेको भनेर सार्वजनिक सञ्चार माध्यमबाटै अघिल्लो यो बसाई कोरोना संकट विशेषमा पनि उहाँहरूले बोलिसक्नु भएको छ. सामान्य हिसाबले हामीले अघिल्ला दिनहरूमा जस्तै सहज हिसाबले सेवा प्रदान गर्न नसकेको कुरा यथार्थ हो. यद्यपि हामीले सबै सडर बन्द गरेर इमर्जेन्सी सेवाहरू नै प्रवाह नगरेको भन्ने चाहिँ होइन भनेर सार्वजनिक रूपमा बोलिसक्नु भएको छ उहाँहरू.
उहाँले बोल्दा त्यसरी बोल्नुभयो, तर चाहिँ हाम्रो आम जनताहरू चाहिँ आम जनमानसहरू साधारण आफ्नो पेट दुखेको अब के अरे अवस्थामा पनि, अब विभिन्न घाउ चोट लागेको अवस्थामा पनि मान्छेहरू त्यो ठाउँमा पुग्दा त्यहाँ चाहिँ तपाईँको सेवा नपाएको, त्यहाँ चाहिँ तपाईँको चाहिँ उनीहरूले नहेरेको, उनीहरूले चाहिँ जस्ट औषधि मात्रै दिएर पठाएको, उनीहरूले चाहिँ तपाईँको त्यो खालको स्वास्थ्य चेकअप नगरेको भन्ने चाहिँ एकदमै व्यापक चाहिँ जनगुनासो छ. यो चाहिँ एकदमै जनताबाट आएको कुरा छ. र हामीले गएर हेर्दा पनि हस्पिटलहरू चाहिँ सबै बन्द अवस्थामा छन्, यो चाहिँ सबैले देखेको कुरा हो. यो लुकाउने कुरै होइन, यो अब यो लुकेकै कुरा होइन, सबैले देखेको कुरा हो. त्यसले गर्दाखेरि अहिले यस्तो संवेदनशील घडीमा उनीहरूले आफ्नो हस्पिटल खुला राख्नु पर्थ्यो, उनीहरूले अब ती चाहिँ स्वास्थ्य सामग्रीहरू कहाँबाट ल्याउनु पर्ने, ती कुराहरू ल्याउनु पर्थ्यो, पिपिएहरू जस्ता कुराहरू पनि उनीहरूले कहाँबाट यो गर्नुपर्ने, किन भन्दा तिनीहरूले हामी सबै कुरा स्वास्थ्यको सबै चाहिँ हामीले चाहिँ हाम्रो अनुसार हाम्रो चाहिँ क्षमता अनुसार हामी सेवा दिन्छौँ भनेर उनीहरूले हस्पिटल खोलिसकेपछि अहिले जसरी चाहिँ उनीहरूको स्वास्थ्य संस्थाहरू जुन बन्द अवस्थामा छन्, यो एकदमै चाहिँ राम्रो कुरा होइन. यो एकदमै चाहिँ दुःखद कुरा
हो। सरकारले सञ्चालन गरिरहेका कतिपय सामुदायिक अस्पतालहरू सरकारी सेवाबाट पाइने स्वास्थ्य संस्थाहरूमा पनि पिपिईको अभाव देखिएको छ। सामान्य हिसाबले गलकोट क्षेत्रभित्र रहेका विभिन्न स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सहज रूपमा पिपिई उपलब्ध नभएको भन्ने गुनासो हामीले यही कार्यक्रम मार्फत प्रत्यक्ष जानकारी पनि पाएका छौँ, जानकारी लिएका पनि छौँ, त्यसतर्फ स्थानीय सरकारको ध्यान पनि केन्द्रित गरेका छौँ र थप विषयमा हामी प्रदेश सरकारसँग समेत जानकारी गराउने कोसिस गरिरहेका छौँ। यो अवस्थामा, यो संवेदनशील अवस्थामा ज जसले खटेर काम गरिरहनु भएको छ स्वास्थ्य संस्थाभित्र रहेर चिकित्सकको रूपमा, ज जसले सेवा दिनुभएको छ उहाँहरूप्रति यो कार्यक्रमको बीचबाट पनि म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। ज जसले गर्नुभएको छैन कानुनी कारवाहीको दायरामा ल्याउन, तपाईँ जस्तो राजनीतिक दलका स्थानीय रूपमा क्रियाशील राजनीतिक दलका स्थानीय रूपमा नेतृत्व गरिरहनु भएको छ, तपाईँहरूको पनि जिम्मेवारी होइन?
एकदमै हाम्रो जिम्मेवारी हो। हामीले हाम्रो तर्फबाट त्यो खालको अनुगमनहरू, त्यो खालको चाहिँ
अनुगमन भयो कानुन कहिले हुन्छ भन्ने मेरो जिज्ञासा,
त्यो हाम्रो भइरहेछ। हामीले त्यो खालको रेकर्डहरू हामीले ल्याउने काम हामीले भइरहेछ र चाहिँ हामीले चाहिँ ती स्वास्थ्य संस्थाहरूलाई चाहिँ तपाईँहरू आफ्नो ठाउँबाट खटिनुहोस्, लाग्नुहोस्, यो बेलामा तपाईँहरूले सहयोग गर्नुहोस्, यो बेलामा तपाईँहरूको चाहिँ क्षमता, तपाईँहरूको चाहिँ के अरे सेवा हेर्ने बेला नै यही हो। त्यस कारण चाहिँ तपाईँहरूले यो बेलामा चाहिँ आफ्नो प्रदर्शन, आफ्नो चाहिँ पर्फर्मेन्स तपाईँले देखाउन सकेन भने कहिले देखाउने? त्यस कारण यदि तपाईँहरूले देखाउनुहुन्न, यो बेलामा बन्द गर्नुहुन्छ भने तपाईँहरू जस्तो स्वास्थ्य संस्था खारेज हुनुपर्छ, यो सरकारले खारेज गर्नुपर्छ। त्यो खारेज गर्नको लागि चाहिँ हाम्रो तर्फबाट हामीले कुन ठाउँमा चाहिँ हामीले चाहिँ गरेर हुन्छ तिनलाई खारेजीको लागि चाहिँ हामीले पनि सिफारिस गर्न हामी चाहिँ अब अगाडि सर्नुपर्ने अवस्था छ।
हुन्छ, यो लकडाउन छ, लकडाउनको अवधि थप भएको छ, यो लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि स्थानीय राजनीतिक दलको बढी भन्दा बढी भूमिका रहने र आम मानिसलाई सचेत र सजग बनाउनका लागि क्रियाशील राजनीतिक दलको भूमिकाले बढी प्रभाव राख्ने हिसाबले पनि आगामी दिनको लकडाउनलाई थप प्रभावकारी बनाउन यहाँहरूको भूमिका एकदमै अतुलनीय रहनेछ, यो अपेक्षा गर्छु। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्नुहुन्छ?
सम्पूर्ण आदरणीय गलकुटवासी, यो रेडियो सुन्ने आदरणीय श्रोताहरूमा मैले के भन्न चाहन्छु भने अब यो नोभेल कोरोना भाइरस COVID-19 यो संसारभरि नै एकदमै महामारी रूपमा आक्रान्त बनाइरहेको अवस्थामा अब हाम्रो देश पनि यसबाट असुरु छैन र चाहिँ बागलुङ जिल्ला लगभग रेड जोनमा परिरहेको अवस्था छ। त्यसले गर्दाखेरि हामी साँच्चीकै अहिले चाहिँ यति बेला सचेत भएनौँ, यति बेला हामी साँच्चीकै यसको विरुद्धमा हामी लाग्न सकेनौँ भने भोलि यो महामारी आयो भने यो महामारीबाट हामी कोही पनि बच्न सक्ने छैनौँ। त्यस कारणले गर्दा हामी आजदेखि सचेत बनाउँ, आफू पनि बचाउँ, अरूलाई पनि बचाउँ र चाहिँ आवश्यक काम बाहेक बाहिर ननिस्कौँ र चाहिँ अरूलाई पनि त्यो खालको जानकारी गराउँ र चाहिँ अनिवार्य रूपमा साबुन पानीले चाहिँ हामी हात धुने काम गरौँ। हरेक चिज छुइसकेपछि, हरेक चिजमा काम गरिसकेपछि अनिवार्य साबुन पानीले हात धुने गरौँ। सेनिटाइजर छ भने सेनिटाइजरले चाहिँ हामीले हात धुने गरौँ र चाहिँ कमसेकम त्यहाँ एउटा सामाजिक दूरी कायम गरौँ, सामाजिक दूरी कायम गरौँ। अब अहिले खेतीपातीको समय छ, अब यो खेतीपाती हामीले चाहिँ स्याहार्नुपर्ने अवस्था छ, गहुँ पाक्न लागिरहेको अवस्था छ, हामीले चाहिँ मकै छर्नुपर्ने अवस्था छ, लगायतका चाहिँ कृषि कर्महरू हामीले गर्नुपर्ने छ। यो गर्दा पनि हामी चाहिँ सचेत भएर कमसे कम एक मिटरको दूरीमा रहेर हामीले काम गरौँ। अब खेतीपाती त हामीले गर्नै पऱ्यो, कृषि कर्म त हामीले गर्नै पऱ्यो, किन भन्दाखेरि चाहिँ हामी चाहिँ जसरी लकडाउनमा बसे पनि हामीले खानु त पऱ्यो, फेरि बाँच्नु त पऱ्यो, त्यसको लागि चाहिँ यो काम हामीलाई गर्न आवश्यक छ। तर यसमा चाहिँ हामी सचेत भएर अलिकति चाहिँ दूरी कायम गरेर काम गरौँ। आम गलकुटवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो यो विनम्रताको अनुरोध छ, किन भन्दा हामी गलकुटेहरू धेरै विदेशमा छौँ, हाम्रा चाहिँ छोराछोरी, हाम्रा दाजुभाइ दिदीबहिनी लगायत धेरै चाहिँ हाम्रा मानिसहरू चाहिँ विदेशमा हुनुहुन्छ, हामी वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छौँ। तथापि हाम्रो यौँ दाजुभाइ दिदीबहिनीहरू चाहिँ अहिले चाहिँ गलकुटमा आउनु भएको छ र तपाईँहरू पनि आफ्नो आउनु भएको छ भने कमसेकम घरमा आफ्नो होम क्वारेन्टाइनमा बसिदिनुहोस्, बाहिर जथाभावी ननिस्किदिनुहोस् र चाहिँ आम आफ्नो इष्टमित्र सबैले पनि आफ्नो मान्छेहरूलाई त्यो खालको चाहिँ ठाउँमा क्वारेन्टाइनमा बस्नुको लागि चाहिँ भनिदिनु पऱ्यो, सचेत बनाइदिनु पऱ्यो र चाहिँ अब यो खोलाहरूमा चाहिँ माछा मार्ने, हिँड्ने, रमाइलो गर्ने, खेलहरू खेल्ने यो दिन होइन, यो चाहिँ सचेत भएर घरमै बस्ने हो। त्यसले गर्दाखेरि चाहिँ म आम गलकुटवासी दाजुभाइ तथा दिदीबहिनीसँग विनम्रताका साथ मैले अनुरोध गर्न चाहन्छु, यो कोभिडसँग, यो कोरोनासँग लड्नको लागि जुन सूचना अहिले अब टेलिफोन मार्फत धेरै भन्दा धेरै सूचनाहरू चाहिँ अहिले सम्प्रेषण भइसकेको छ, लगभग धेरैलाई जानकारी पनि छ र यसलाई चाहिँ हामीले साँच्चै यो भोलि हाम्रो लागि चाहिँ ठुलो चाहिँ के अरे महामारीको रूपमा, ठुलो खतराको रूपमा चाहिँ हुनसक्छ भन्ने कुरा अहिले नै हामी सोचेर हामी लाग्यो भने भोलि हामी पस्ताउनु पर्दैन, हामी सहीले बाँच्न सक्छौँ र भोलि फेरि हामीले आफ्ना कर्महरू निर्वाध रूपमा हामी अगाडि बढाउन सक्छौँ। त्यस कारणले हामी सचेत हौँ, सरकारले यो थप चाहिँ लकडाउन गर्ने निर्णय गर्दैछ र यो लकडाउनलाई अझै हामी प्रभावकारी बनाउन सकेसम्म हामी चाहिँ यो एउटा वडाबाट अर्को वडामा पनि हामी सकेसम्म बिना काममा नजाउँ, बिना काममा नहिँडौँ भन्ने म चाहिँ विनम्रताको साथ अनुरोध चाहन्छु। त्यसलाई चाहिँ प्रभावकारी बनाउनु चाहिँ सबै आफ्नो ठाउँबाट लागौँ भन्ने म अनुरोध गर्न चाहन्छु।
हुन्छ, समय दिनुभयो, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
भर्खर मात्रै हामीले कार्यक्रम कोरोना सङ्कट विशेषमा नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकुट नगर कमिटीका अध्यक्ष ललित श्रीसँग कुराकानी गरेका थियौँ। विशेष गरी कोरोना भाइरस COVID-19 को बढ्दो सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि, जोखिम न्यूनीकरणका लागि स्थानीय राजनीतिक दलले बढीभन्दा बढी आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सके भने आम मानिस बढी सचेत हुन्छन् भन्ने जुन खालको बुझाइ छ त्यसप्रति स्थानीय राजनीतिक दलहरूले कस्तो खालको कार्यक्रम गरिरहेका छन् यो बारेमा कुराकानी गर्न खोजिरहेका छौँ। आम हिसाबले एकले अर्कोलाई दोषारोपण गरेर पन्छिनी र आफू उम्किने जस्ता गतिविधिबाट तपाईँ हामी माथि उठ्नै पर्छ। यो महामारीको अवस्थामा तपाईँ हामीले मात्रै जिम्मेवारी पुरा गरेर पुग्दैन, आम नागरिकका हिसाबले मात्र जिम्मेवारीले नपुग्ने हिसाबले पनि सबै सार्वजनिक हिसाबले सबै व्यक्तिलाई अझ बढी जिम्मेवार बनाउन आवश्यक छ। यति बेला हामी पुनः कुराकानीकै क्रममा जोडेका छौँ। यति बेला हामीसँग नेपाली कङ्ग्रेसका गलकोट नगर समितिका संयोजक एमसी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। एम सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
विशेष गरेर कोरोना भाइरस COVID-19 को बढ्दो सङ्क्रमण पछिल्लो समय सरकारले समेत वैशाख 3 गतेसम्मका लागि लकडाउनको अवधि थप गरेको छ। आज मात्रै मन्त्री परिषदको बैठकको निर्णय अनुसार लकडाउन भनिएको छ, तर लकडाउन अझै प्रभावकारी बन्न नसकेको गुनासो हामीले पाइरहेका छौँ। अहिले स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलको हिसाबले तपाईँहरूले स्थानीय स्तरमा यो लकडाउनलाई प्रभावकारी बनाउन कस्तो खालको गतिविधि सञ्चालन गरिरहनु भएको छ?
ए, विशेष गरी हामीले गर्न सक्ने भनेको लकडाउनलाई प्रभावकारी बनाउन सक्ने भनेको हामीले सचेतना मात्रै फैलाउने हो। अब हामीले मान्छेहरूलाई यो के भने रोग लाग्न नदिने उपाय हो यो लकडाउन, होइन? यो लागिसकेपछि यसको उपचार छैन, होइन? अब त्यो समस्या छ, त्यो छ, यो रोग लाग्नै नदिनको निम्ति अब हामी जनताहरूलाई सचेत बनाउने काम मात्रै गरिरहेछौँ।
यो अहिले स्थानीय सरकारले लकडाउनलाई प्रभावकारी बनाउनका लागि आम रूपमा पनि आग्रह गरिरहेको सन्दर्भ छ एकातर्फ, अर्कोतर्फ राहत वितरणतर्फ स्थानीय सरकार केन्द्रित पनि भइरहेको छ। त्यो हिसाबले करिब लकडाउनको आज 13-14 दिनको समय पनि बितिसक्दाखेरि लकडाउन खासै प्रभावकारी देख्न सकिएको छैन। पछिल्ला 2 दिनदेखि स्थानीय स्तरमा अझ आम मानिसलाई नहिँड्नुहोस् घरमै बस्नुहोस् भन्दा समेत नमानेको परिप्रेक्ष्यमा प्रहरीले नियन्त्रणमा लिएर सचेतनाका कक्षा नै सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यो लकडाउन प्रभावकारी नहुनुको कारण चाहिँ के होला?
यो विशेष गरी अब लकडाउन प्रभावकारी नहुनु पछाडिको कारण त अब खेतीपातीको समय छ, मान्छेहरू आफ्नो घर टाढा खेतीपातीको लागि पनि जानुपर्ने, त्यसले गर्दा पनि यो लकडाउन प्रभावकारी जस्तो नदेखिएको। तर आम रूपमा मान्छेहरूको अनावश्यक रूपले मान्छेहरू ओभर डोर गरेको चाहिँ लगभग त्यो शून्य प्राय छ।
हिजो मात्रै गलकुट नगरपालिका स्थित हटिया बजारमा प्रहरीले करिब 40 जनालाई नियन्त्रणमा लिएको थियो, त्यो हिसाबले पनि बिना काममा हिँडेहरूको संख्या अझै छ भन्न सकिन्छ नि?
अलिअलि त अब त्यो कहीँ उमा चाहिँ रहने नै भयो, केही केही मान्छेहरूले त्यस्तो गर्ने कुरा भयो, होइन? नभए विशेष गरी मानिसहरू आफ्नो काम बाहेक अन्यत्र हिँडेका छैनन्, होइन? अहिले गाउँघरतिर चाहिँ मान्छेहरू आफ्नो खेतीबारीमा जाने आउने काम गर्ने आफ्नो परिवारले मात्रै गरेर चाहिँ यो पालना गरेको चाहिँ देखिएको छ।
स्थानीय सरकार पनि नेपाली कङ्ग्रेस सम्बद्ध राजनीतिक दलकै स्थानीय सरकारकै नेतृत्व गरिरहेको सन्दर्भमा ग्रामीण बस्ती स्तरमा तपाईँहरू अझ बढी आम मानिसलाई सचेत बनाउनका लागि लागिरहनु भएको सन्दर्भमा आम मानिसले अहिले पनि लकडाउनलाई खासै बढी महत्त्व नदिएको अथवा बजार क्षेत्रमा केही लकडाउन अलिक प्रभावकारी देखिन खोज्दा गाउँ बस्तीमा मानिसहरू खुल्याममा हिँडिरहेको कामका हिसाबले भन्दा पनि अन्य गतिविधिमा संलग्न भएको जुवातास खेलेको भन्ने यस्ता खालका गतिविधिहरू सञ्चालन भएको समूहमा मिलेर रमाइलो गर्नका लागि वनभोज जस्ता कार्यक्रममा सरिक भएका समाचारहरू आउँदै गर्दाखेरि ग्रामीण बस्ती स्तरमा राजनीतिक दलको ध्यान अलिक केन्द्रित नभएको भन्ने लाग्दैन?
होइन, अलिअलि त अब त्यो पनि होला, तर राजनीतिक दलले पनि आफ्नो ठाउँबाट भूमिका खेलेको छ। नागरिकहरूले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेका छन्। अब 1-2% अब केही मानिसहरूको त्यो मनोवृत्ति अब यस्तोमा चाहिँ रमाइलो गर्ने, मोज गर्ने, घुम्ने भन्ने केही मानिसको रहन्छ, त्यो व्यक्ति विशेषको रह्यो। तर समग्रतामा हेर्दा गलकोटभरिका नागरिकहरू अनुशासित देखेको पाएको छु, सरकारलाई सहयोग गरेको, स्थानीय सरकारलाई सहयोग गरेको पाएको छु, होइन? उनीहरूले यो लकडाउनलाई पूर्ण पालना गरेको पाइएको छ।
यद्यपि यो सन्दर्भमा स्वास्थ्य संस्थाप्रति आम मानिसहरूको धारणा अलिक फरक खालको देखिएको छ। कतिपय सामाजिक सञ्जालमा स्वास्थ्य संस्थाले सहज रूपमा सेवा प्रदान गरेन, अस्पतालको ढोका बन्द गर्यो, औषधि मात्र दियो, उपचारको लागि चेकअप भएन भन्ने गुनासोहरू पनि आइरहेका छन्। त्यसतर्फ तपाईँहरूको ध्यान केन्द्रित छ कि छैन?
होइन, त्यसमा पनि छ, त्यसमा हामी इमोसनली भन्दा पनि फर्स्ट अब सुरक्षा के अरे यो स्वास्थ्य कर्मीहरू पनि सुरक्षित रहनु पर्यो। अब अहिले हाम्रो विडम्बना हाम्रो त्यो सामर्थ्य त छैन स्वास्थ्य कर्मीहरूलाई सुरक्षित राख्ने हामीसँग पिपीदेखि हाम्रो लजिस्टिक म्यानेजमेन्ट चाहिँ त्यति राम्रो छैन र यो अवस्थामा चाहिँ उहाँहरूले सेवा दिएनन् भन्नु पनि अहिले चाहिँ त्यो अलि राम्रो लाग्दैन कि तर के अरे अब हाम्रो राज्यको आर्थिक अवस्था स्थानीय तहको आर्थिक अवस्था र यो पूर्व तयारी यस्तो हुन सक्ने भन्ने पूर्व तयारी नभएको अवस्थाले गर्दा अब त्यो छिटफुट रूपमा त्यो देखिएको छ तर पनि हामीले उनीहरूलाई सोसियल डिस्टेन्सिङ राखेर सेवा प्रवाह गर्दामा सबै सुरक्षित रहन सक्छौँ भन्ने हो।
आम हिसाबले गलगुट नगर क्षेत्रभित्रका सामुदायिक जो स्वास्थ्य चौकीहरू छन् स्वास्थ्य चौकीमा पनि तपाईँले भने जस्तै पिपी लगायतका सुरक्षा सामग्रीहरूको अभावकै बिचमा पनि सामान्य ज्वरो आएका बिरामीहरूलाई उपचारकै हिसाबले सहज सेवा प्रदान भएन भने त यो एउटा कोरोना भाइरसको महामारीका हिसाबले एकातर्फको गम्भीर जोखिम सँगसँगै सामान्य बिरामी भएकै हिसाबले पनि ज्यान जाने जोखिम बढ्यो नि।
यस्तो छ अब त्यो कोरोना भाइरस लागेछ कि लागेन भनेर अब हेर्दा बित्तिकै थाहा नपाइने त्यसको ल्याब टेस्ट गर्नुपर्ने र सुरुवाती लक्षणमा ज्वरो आउने पनि भएको कारण चाहिँ अब यो स्वास्थ्य कर्मीहरू पनि अलि त्यसमा अलि डराएको जस्तो अनुभव चाहिँ हो तर पनि डिस्टेन्स राखेर सेवा दिँदैमा उहाँहरू पनि सुरक्षितै हुनुहुन्छ होइन उहाँहरूले पनि त्यो प्रिकसनहरू लिन सक्नुहुन्छ जस्तै हात धुने सेनिटाइजर प्रयोग गर्ने होइन मास्क लगाउने यस्ता कुराले पनि र उहाँहरू घर पुग्दाखेरि त्यो घर आफूले सेवा दिँदाखेरि प्रयोग गरेका कपडाहरूलाई फेरि त्यही दिनै चाहिँ त्यसलाई चाहिँ धुने यसरी पनि उहाँहरू चाहिँ आफूलाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ स्वास्थ्य विभागले यसरी सेवा दिँदामा अब सबै कुरा राम्रै हुन्छ होला जस्तो लाग्छ मलाई।
जिल्ला सदरमुकाम बागलुङमा दुईजनालाई संक्रमण पुष्टि नै भइसकेको सन्दर्भमा नेपाल सरकारले समेत अहिले सम्भावित संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउनको अवधि बढाएको छ। यद्यपि गलकोट क्षेत्रमा यो स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकारले अझ बढी प्रभावकारी कार्यक्रमहरू अगाडि बढाउनु पर्ने हुन्छ। स्वास्थ्य र शिक्षामा स्थानीय सरकारको एकल अधिकार सहितको जुन खालको अधिकार संवैधानिक व्यवस्थामा दिएको छ त्यो अनुसार स्वास्थ्य जस्तो महत्त्वपूर्ण र संवेदनशील क्षेत्रमा खटिने स्वास्थ्य चिकित्सकहरूको सुरक्षा सामग्रीका लागि केही सेट मात्रै पिपी उपलब्ध गराइएको स्थानीय सरकारले बताइरहँदाखेरि त्यो सहजीकरणका लागि खरिद तथा व्यवस्थापनका हिसाबले उपलब्ध गराउने सामग्रीका हिसाबले पनि स्थानीय क्रियाशील राजनीतिक दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्ने नागरिकलाई सचेत बनाउनु पर्ने होइन।
एकदम हाम्रो भूमिका भनेको एकदम यो अवेरनेस मात्रै गर्न सक्ने अवस्थामा छ होइन अब यो खरिद प्रक्रिया अब राज्यले खरिद गर्ने हो राज्यले खरिद गर्न नसकेको अवस्थामा अब स्थानीय सरकारले त कसरी खरिद गर्ला र होइन तर पनि हाम्रो आवाज चाहिँ सरकार स्थानीय सरकार मार्फत माथि पनि अब स्थानीय सरकारलाई पनि यो के अरे तपाईँहरूले अलि पहल गर्नुहोस् तपाईँको आफ्नो चेन मार्फत चाहिँ पहल गर्नुहोस् भन्ने कुरा चाहिँ हामीले भनिराखेका छौँ।
हुन्छ हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
अब तपाईँ आफ्नो घरमा सुरक्षित बस्नुहोस्। अब यो प्रिभेन्सन इज बेटर देन केयर भन्छ। अब उपचार रोग लाग्नै नदिनेको लागि अब सोसियल डिस्टेन्सिङलाई पालना गरौँ, भिडभाडमा नबसौँ, घरमा बस्दा पनि अब परिवारका सदस्यहरू बिच पनि सामाजिक दूरी कायम राखौँ। त्यसो भयो भने हामी यो कोभिड 19-बाट हामी बच्न सक्छौँ, हाम्रो समुदायलाई बचाउन सक्छौँ।
हुन्छ, समय दिनुभयो, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धन्यवाद।
कार्यक्रम कोरोना सङ्कट विशेषमा हामीले नेपाली कङ्ग्रेस गलकोट नगरका सहसंयोजक एम श्रीसँग कुराकानी गरेका थियौँ। भर्खर मात्रै हामीले यस पश्चात प्रदेश सरकारतर्फ ध्यान केन्द्रित गरेका छौँ। प्रदेशले स्थानीय सरकार मार्फत सञ्चालित स्थानीय स्तरमा सञ्चालित स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका यी स्वास्थ्य संस्थाहरूलाई सहज रूपमा स्वास्थ्य उपचारका सामग्रीहरू, औषधि लगायतका सामग्री, त्यस सँगसँगै स्वास्थ्यमा खटिएका कर्मचारीको सुरक्षा व्यवस्थापनको हिसाबले पिपी लगायतका सामग्रीहरू कसरी उपलब्ध गराइरहेको छ, त्यसको सहजीकरण कसरी गरिरहेको छ, यो विषयमा हामीले कुराकानी गर्नेछौँ। त्यसको लागि तपाईँ हामी बिच अझ बढी संवेदनशील र सचेत बन्न आवश्यक छ। यो अवस्थामा विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 को बढ्दो संक्रमण जोखिम न्यूनीकरणका लागि तपाईँ हामी सचेत बन्दै घरमै बस्नु बाहेकको विकल्प हामी बिचमा रहेन। यद्यपि यस विषयमा हामी कुराकानी गर्नेछौँ। यति बेला हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 प्रदेश सभा कका प्रदेश सभा सदस्य चन्द्रबहादुर ब्रा सागर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सागरजी, तपाईँलाई यो कार्यक्रम कोरोना सङ्कट विशेषमा हार्दिक स्वागत छ। विशेष गरेर विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 को बढ्दो संक्रमण न्यूनीकरणका लागि स्थानीय सरकारहरू सरकारहरूले यो लकडाउनलाई प्रभावकारी बनाउनका लागि कानुनमा खटिरहेको सन्दर्भ छ, केन्द्र सरकारले लकडाउनको समयावधि थप गरिरहेको छ र प्रदेश सरकारले आवश्यक पिपी लगायतका स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरूलाई उपलब्ध गराउन सहजीकरण गरिरहेको भन्ने जानकारी आएको छ। यो अहिले गलकोट नगर क्षेत्र त्यस्तै गरी ताराखोला गाउँपालिका क्षेत्र र बडीगाडलाई बडीगाडकै सन्दर्भमा जोडेर प्रदेशबाट उपलब्ध हुने स्वास्थ्य सामग्रीहरू सुरक्षा सामग्रीहरू कति आइसकेको तथ्याङ्क यहाँहरू बिचमा रहेको छ?
होइन, अब मुख्य गरेर यो सुरक्षा सामग्रीहरू विशेष त कोरोनाको उपचार सम्बन्धी मेडिकल इक्विपमेन्टहरू र अरू सामग्रीहरू केन्द्र सरकारले प्रदेशलाई हस्तान्तरण गरेर प्रदेशले चाहिँ प्रदेश निर्देशनालय स्वास्थ्य निर्देशनालयबाट जिल्लाहरूमा पठाइसकेको छ र जिल्लाले स्थानीय तहमा डिस्ट्रिब्युट गर्ने कुरा हो। सिधै प्रदेशले चाहिँ स्थानीय तहमा पुर्याइसकेका छैन, पहिलो कुरा यो बुझ्नु पर्यो होइन। अब दोस्रो कुरा के हो भने गण्डकी प्रदेश सरकारले अहिलेको सन्दर्भमा विशेष त समन्वयको भूमिका अलिक बढी निर्वाह गरिरहेको छ, केन्द्रबाट चाहिँ आवश्यक सामग्रीहरू मगाउने कुरा र स्थानीय तहमा र विशेष त यो आइसोलेसन सञ्चालन भएको हस्पिटलहरूलाई अलिक व्यवस्थित गर्ने ढङ्गबाट सोचिरहेको छ र प्रदेश सरकारले मुख्यतः अहिले पहिलो कुरा के गरेको छ भने स्थानीय तहहरूलाई त्यस्तो विपन्न वर्गहरूलाई समस्या पर्दाको अवस्थामा राहत वितरण गर्ने गरी नगरपालिकाहरूमा 10 लाखको डरले, गाउँपालिकामा 5 लाखको डरले र महानगरपालिकामा 20 लाखको डरले त्यो वितरण गरिसकेको छ। सायद अब त्यही रकमको आधारमा स्थानीय तहले राहत वितरण गरिराखेको हो भन्ने बुझिन्छ र अब थप आवश्यक पर्यो भने प्रदेश सरकारबाट यो मेडिकल इक्विपमेन्टदेखि लिएर अरू राहतका कार्यक्रम र अरू समन्वयका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँछ।
बागलुङ जिल्लामा 2 जना कोरोना संक्रमण पुष्टि भइसकेको छ, दुई व्यक्तिमा। त्यो अवस्थामा ऱ्यापिड टेस्टको कुरा पनि बागलुङ जिल्लाकै हिसाबले उठिरहेको छ र त्यसलाई प्रदेश सरकारले समन्वय गरिरहेको भन्ने जानकारी आएको छ। ऱ्यापिड टेस्टको लागि आवश्यक उपकरणहरूको चिकित्सकहरूको व्यवस्थापन भएको हो अथवा यस अगाडि हामीले समाचारमा सुने जस्तै प्रदेश केन्द्रीय सांसदले काठमाडौँबाट ल्याएर आएको पिपी बीच बाटोमै आदि हराएको भन्ने जानकारी आएको थियो, त्यस्तै अवस्था छ?
होइन, यो पहिलो कुरा त हाम्रो स्वास्थ्य क्षेत्र यो प्रणालीगत हिसाबले केही समस्याहरू छन् होइन। अब यसलाई यो विशिष्ट सन्दर्भमा यसलाई करेक्सन गर्ने कुरा अलिक समीक्षात्मक ढङ्गबाट जानुपर्छ पहिलो कुरा नेपाल सरकार। दोस्रो कुरा अहिले यो सङ्कटको बेला जसरी समस्या समाधान गर्नुको लागि यो कोसिस गरिरहेको छ। पहिलो कुरा के हो भने धौलागिरी अञ्चल हस्पिटल भनेको बागलुङको यो चाहिँ प्रदेश मार्तहत हस्पिटल हो र प्रदेश मार्तहत हस्पिटल भएको हुनाले प्रदेश सरकारबाट करिब अब थुप्रै रकमहरू त्यहाँ गइसकेका छ र प्रदेश सरकारबाटै त्यहाँको आइसोलेसनलाई व्यवस्थित गर्नुको लागि आवश्यक इक्विपमेन्ट सहित अरू सामग्रीहरू औषधिहरू त्यहाँ पठाइसकेका छ। त्यसको साथसाथै अलिक विशेषज्ञको गुनासोहरू आइरहेको छ, विशेषज्ञहरू पठाउनुपर्छ भन्ने कुरामा त्यो प्रदेश सरकारले पहल गरिरहेको छ। त्यसको साथसाथै अब थप चाहिँ व्यवस्थित गर्नको लागि त्यो भेन्टिलेटर चाहिँ प्रदेश यो स्वास्थ्य निर्देशनालयबाट पठाइसकेका छ र आइसोलेसनको लागि अब त्यो व्यवस्थित गर्नको लागि अनिवार्य आइसियु चाहिने भए हुनाले त्यो केन्द्र सरकारले पठाउने प्रक्रियामा छ। त्यसको साथसाथै अहिले त्यो ऱ्यापिड टेस्टको कुरा छ, त्यो केन्द्र सरकारबाट नै आवश्यक विशेषज्ञहरू सायद त्यो मुभ भइसकेको भन्ने मैले सुनिसकेको छु, आज भोलिमा आइपुग्नुहुन्छ होला र अझै व्यवस्थित गर्ने कुरा त्यो भइरहेको छ र हुन्छ र त्यसो नगरिकन हामीले अब यो महामारीलाई नियन्त्रण र नियमन गर्न सक्दैनौँ। त्यसमा चाहिँ आवश्यक कदम चाहिँ प्रदेश सरकारले चाल्छ।
यो स्थानीय सरकारले प्रदेश सरकार मार्फतबाट यी स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू पाउँछौँ, विशेष गरेर तपाईँले भने जस्तै जिल्ला तहबाट आउने सामग्रीहरू पनि आउँदैछन् भन्ने खालको हामीले सामग्री पाएनौँ, सहज रूपमा उपचार गर्नका लागि हामी नै सुरक्षित छैनौँ भनिरहने स्वास्थ्य कर्मीहरू, तर प्रदेश सरकारले समन्वयात्मक भूमिका केन्द्र सरकारसँग गरिरहेको छ तपाईँ भनिरहनु भएको छ, यो दूरी एकले अर्कोलाई किन सर?
हो, त्यो मैले अघि भने नि केही प्रणालीगत सुधार गर्नुपर्ने अहिलेको कन्टेक्स्टमा त्यो अनुभूति भइरहेको छ। सायद अब सम्बन्धित निकायले यो गम्भीरतापूर्वक लिनुपर्छ होइन, पहिलो कुरा। दोस्रो कुरा, अहिले भएका सामग्रीहरूलाई हामीले तत्त्व ठाउँमा आवश्यकता अनुसार दिने कुरामा यो अलि ढिलाइ भइरहेको छ, हाम्रो छलफल पनि भइरहेको छ र यो कुरा के हो भने सिधै स्थानीय तहलाई वितरण गर्ने भन्दा पनि एकदर प्रणाली अनुसार प्रदेशले जिल्लालाई, जिल्लाले फेरि तत्त्व स्थानीय तहमा वितरण गर्ने प्रक्रिया चाहिँ मिलाइराखेको छ। सायद अब त्यो कतिपय ठाउँमा पुगिसके होला, कतिपय ठाउँमा पुग्दै होला र अहिले चाहिँ जसरी अलि निर्ममतापूर्वक स्थानीय तहदेखि लिएर जिल्ला स्तर अथवा अरू ठुला हस्पिटलहरूमा स्वास्थ्य कर्मीहरू जो लागिराख्नु भएको छ उहाँहरूलाई त हामीले एसएल ग्रुपमा पठाइसकेपछि हामीले सबै हिसाबले अब बलियो गराएर पठाउनु पर्ने हुन्छ, यसो गरेर उसो गरेर भनेर मात्र त हुँदैन नि त तपाईँले भने जस्तै. त्यसो भएर उहाँहरूको कुनै पनि हालतमा मनोबल नगिर्ने गरिकन राज्यले त्यो व्यवस्था गर्छ. त्यसमा सबैतिरबाट त्यो मेसेज पनि गइसकेको छ, सबै स्वास्थ्य कर्मीहरू ढुक्क हुने कुरा र आफ्नो भूमिकालाई निर्वाह गर्ने कुरामा सायद उहाँहरूले गर्नुहुन्छ र उहाँहरूलाई कुनै कुराको कमी नहुने गरिकन त्यसको लागि म एउटा प्रतिनिधि हुनुको नाताले त्यो छलफल पनि भइरहेछ र अलि तदारुकताका साथ यसको व्यवस्थापन गर्ने कुरामा यता मन्त्रालयबाट प्रतिबद्धता पनि व्यक्त गरिसक्नु भएको छ. सायद छिटै हुन्छ जस्तो लाग्छ. अब यो अहिले तत्कालै अब सङ्घीय सरकारले भर्खरैको निर्णय गरिसकेका छ यो मन्त्री परिषदको बैठकद्वारा वैशाख 3 गतेसम्म थप लकडाउनलाई अलि व्यवस्थित गर्ने भन्ने कुरा आइसकेका छ. त्यसो भएनले अब यो लकडाउनको सन्दर्भमा मुख्य गरेर हामीले यो पुएन त्यो पुएन भन्दा पनि त्यो पुर्याउने एउटा प्रमुख कुरा त हो. त्यसको साथसाथै हामी आत्मसुरक्षित बन्ने कुरा सबै नागरिकहरू सचेत हुनुपर्छ. विशेष त अब यो सञ्चार मिडियाहरूले यहाँहरूले पनि थप भूमिका निर्वाह गर्नुहुनेछ र त्यसो गऱ्यौँ भने सायद हामीले अहिलेसम्म यो करिब करिब यो 4 महिनाको अवधिसम्म हामीले नेपालको सन्दर्भमा ठुलो मेहनत गरेका छौँ, सरकारले गरेको छ र हामी सुरक्षित एउटा अवस्थासम्म आएका छौँ. भोलि थप चाहिँ त्यस्तो महामारी नफैलिने गरिकन सचेतापूर्वक सबै नागरिक सम्बन्धित निकाय र राज्यले पनि उचित प्रबन्ध गर्छ र त्यसमा चाहिँ ढुक्क हुन तपाईँको मिडिया मार्फत चाहिँ म अनुरोध पनि गर्दछु.
हामीले केही समय अगाडि ताराखोला गाउँपालिका क्षेत्रबाट सामान्य बिरामी भएका जुन खालका 6 वर्षे बालक गलकोटबाट रिफर भएर पोखरा पुगेको र पोखरा स्थित गण्डकी अस्पतालको बाहिर बसिरहेको जुन खालको एउटा सामाजिक सञ्जालमा भिडियो पनि हामीले देखेका थियौँ, उहाँलाई अस्पतालमा भर्ना नलिइरहेको सन्दर्भमा अहिले पनि त्यो सामान्य बिरामी हुँदा अस्पतालमा जान नसक्ने अवस्था छ, सामान्य बिरामी हुँदाहुँदै गम्भीर प्रकृतिको यो कोरोना बाहेक अन्य बिरामी हुँदा पनि उपचार नपाउँदा त आम स्थानीयवासी आम जनता मारमा पर्ने भए नि.
हो, त्यो एकदम राम्रो कुरा उठाउनु भयो. अहिले समय सान्दर्भिक जस्तै अहिले जो चित्रहरू देखा परिरहेको छ यो यहाँ पोखराको बागलुङको सन्दर्भको कुरा मात्र होइन कि देशव्यापी यो प्रब्लमहरू अथवा यो खालको हरकतहरू देखा परेको छ. यसको लागि तत्कालभन्दा तत्काल राज्यले त्यस्तो चाहिँ हरकत गर्नेहरू चाहे त्यो निजी होस् चाहे सरकारी हस्पिटलहरूलाई नियमन गर्नुपर्छ. त्यो सायद स्टेप चालिसकेको छ भन्ने मलाई लाग्छ. जहाँसम्म तारखोलाको बिरामी छ उहाँहरूले हतियामा देखाइसकेपछि यता मणिपालमा सिफारिस गर्नुभएको रहेछ. त्यही भएर मणिपालमा देखाइसकेपछि त्यहाँ अब भर्ना पनि लिएको सबै ट्रिटमेन्ट गरेको एक्सरे पनि गरिसक्या र आशंका चाहिँ थोरै अब यहाँ आइसकेपछि यो ज्वरो अनि यो सास फेर्न गाह्रो भइसकेपछि यद्यपि त्यो बालकलाई बच्चालाई चाहिँ निमोनिया थियो तर त्यो भइसकेपछि त्यसको पनि अब स्वाब परीक्षण गर्दा राम्रो होला भन्ने उद्देश्यका साथ मणिपालले गण्डकी अस्पतालमा पठाएको सन्दर्भ रहेछ. अनि त्यहाँ आइसकेपछि साँझमा इमर्जेन्सीमा पनि भर्ना नलिइसकेपछि रातभरि बाहिर बसेको र केही समय फेरि बेडमा नि बसेको र भोलिपल्ट बिहान सबैलाई भर्ना नलिएको भन्ने कुरा जो मिडियामा आयो हामीले पनि हेऱ्यौँ र त्यो मिडियामा आइरहँदाखेरि यो कुरा चाहिँ त्यो बाबुको बाउ इन्डिया हुनुहुँदो रहेछ. इन्डियाबाट चाहिँ मलाई फोन गर्नुभयो र फोन गरिसकेपछि यता अभिभावकहरूको नम्बर दिनुभयो, मैले पनि फोन गरेँ र त्यहाँ चाहिँ सम्बन्धित निकायमा पनि मैले फोन गरेँ र सबैतिर सहज गरेर सहज वातावरण पनि भयो. पछि चाहिँ थोरै हाम्रो अब समस्याहरू रह्यो कमजोरी रह्यो भन्ने कुरा पनि सम्बन्धित अब स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख अर्जुनले पनि त्यो स्वीकार गर्नुभयो र पछि सहज रूपमा भर्ना लिएर उहाँको चाहिँ ट्रिटमेन्ट भइरहेको छ र अहिले उहाँको अवस्था सामान्य छ र उहाँको स्वाब परीक्षण पनि भइसकेको छ. त्यस्तो अवस्था नभएको हुनाले उहाँ चाहिँ अब निमोनियाकै समस्या मात्र देखिएको हुनाले उहाँको उपचारपछि फर्कने कुरा छ. त्यसो भने अब यस्ता अप्ठ्यारा स्थितिमा पनि हस्पिटलले त्यो खालको गतिविधि गर्ने कुरामा अब यदि कसैले गर्छ भने राज्यले त्यसलाई सचेतापूर्वक त्यसलाई चाहिँ अलि नियमन गर्ने कुरा र अलि व्यवस्थित गर्ने कुरामा सुतिरहेको छ। त्यसो भए यस्तो हरकटहरू अथवा यस्ता चाहिँ नजिरहरू फेरि पनि सतहमा नआउने गरिकन पहल हुनुपर्छ, त्यो हामी सम्बन्धित ठाउँबाट सबैले पनि गरिरहेका छौँ, राज्य पनि गरिरहेको छ, र सम्भवतः सायद आगामी दिनहरूमा यस्ता परिघटनाहरू नडोरियन् भन्ने हाम्रो चाहना छ।
ठिक छ, यो विषय सँगसँगै अझ लकडाउनको अवधि थप भएको छ, लकडाउनलाई अब यो सन्दर्भमा सबै जनताले मानेका छन् अथवा लकडाउनलाई प्रभावकारी बनाएका छन् भन्ने कि लकडाउनकै लागि समय सीमा अवधि मात्रै थप्दै जाने, त्यसलाई प्रभावकारी बनाउने हिसाबले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले थप कदमहरू अगाडि बढाउन नसकेको हो कि भन्ने पनि देखिएको छ। अहिले बजार क्षेत्रमा अलि लकडाउन प्रभावकारी देखिँदा गाउँ बस्तीमा लकडाउन खासै प्रभावकारी नदिएको भन्ने पनि जानकारी आउँछ नि, यसतर्फ तपाईँहरूको ध्यान होइन
यो एकदम यो लकडाउन भन्ने कुरा यो महामारी रोक्नको लागि आधारभूत कुरा हो, यो प्रमुख पनि र आधारभूत कुरा पनि हो। हामीले त्यसो नगरेको भए सायद हामीले अब यो अन्तर्राष्ट्रिय क्षेत्रबाट जो भित्री हो त्यसको प्रभाव अथवा पैमाना अलि बढी हुन सक्थ्यो होला। त्यसै राज्यले चाहिँ समयमै यो लकडाउन को घोषणा गरे, यसले चाहिँ ठुलो भूमिका खेलेको छ। त्यसो भएको हुनाले यसलाई कसरी प्रभावकारी गर्ने भन्ने कुरामा स्वाभाविक रूपमा अरू बन्द जस्तो यो नभएको हुनाले सायद नागरिक सचेत छन् र सबैतिर यो लकडाउनलाई पालना पनि गरिराख्नु भएको छ। यद्यपि हामीले लकडाउन भन्दै गर्दाखेरि अलिक बुझाइमा अलिक फरक छ, यो चाहिँ कतिपयले केही गर्नु हुँदैन भन्ने कोणबाट पनि बुझेका छन्, यो अतिशयोक्तिकरण पनि गरिरहेका छन्, कतिपयले यो हुँदै होइन भनेर पनि हेलचेक्र गराए स्थिति पनि छ। त्यस कारण यसलाई अलि मिलाएर हामीले अगाडि बढाउन सक्नुपर्छ र जहाँसम्म बजारमा सामान्यतः ठिकै देखा पर्छ र ग्रामीण क्षेत्रमा पनि अहिले पछिल्लो चरणमा पालिका अथवा प्रदेश स्तरको नाकाबन्दीको जस्तो कुरा पनि आइरहेछ, यो पनि सही नै हो। यद्यपि फेरि गाउँघरमा हुने कामकाजको सन्दर्भमा यो स्वाभाविक प्रक्रियाहरू चल्छ र चल्न दिनु पनि पर्छ। हामीले कतै चाहिँ हलो जोत्न थाल्यौँ भने, कतै चाहिँ खेतबालीमा चाहिँ घाँस काट्न के अरे बालीहरू टिप्न थाल्यौँ भने, घाँस दाउरा गर्न थाल्यौँ भने, त्यो पनि गर्नु हुँदैन भन्ने कुरा गर्न थाल्यो भने त्यो अतिमा जान्छ। मात्र के हो भने सङ्क्रमित व्यक्ति हाम्रो समुदायमा समाजमा छ कि छैन, आएको छ कि छैन, विदेशबाट बाहिरबाट आएको छ कि छैन, त्यसको केयर गर्ने कुरा, यदि छ भने उसलाई चाहिँ क्वारेन्टाइनमा राख्ने कुरा, र हामीले धेरै मान्छेहरूको ग्यादरिङ नगरिकन हाम्रो दैनिकी दिनचर्याहरू हामीले चलाउने कुरा अगाडि बढाउने कुरालाई यसले स्वाभाविक रूपमा लिनुपर्छ।
गाउँघरमा अहिलेको सन्दर्भमा यो चैतमा त आम हिसाबले पनि यो विद्यालयहरूबाट बन्द भएर काठमाडौँ पोखरा लगायतका विभिन्न स्थानहरूबाट गलकोट लगायतका विभिन्न स्थानमा प्रवेश गर्नुभएका, गाउँमा आउनुभएका, आफन्तकोमा बस्नुभएका व्यक्तिहरू आपसमा रमाइलो गर्ने, खसी काटेर खाने, वनभोजमा जाने, त्यसै गरी विभिन्न पर्यटकीय स्थलहरूमा घुम्न जाने, समूह बनाउने, यो खालको गतिविधि त अलि नियन्त्रणमुखी हुनुपर्ने होइन?
त्यसको लागि त अब त्यो अलि धेरै मान्छेहरूको जमघट हुने, रमाइलो गर्ने, खानपिन गर्ने त्यो स्थितिको त अन्त्य गर्नुपर्छ स्थानीय सरकारहरूले, उहाँहरूले सायद प्रयत्न पनि गर्नुभएको छ होला। यद्यपि फेरि हामीले यो टाइमसम्म आइरहँदाखेरि यो समय अवधिको हिसाबले नै जो चैत्रको पहिलो हप्तादेखि भित्रेका मान्छेहरू मा त्यस्तो छैन है भन्ने पुष्टि भइसक्यो। अब यसको मतलब कोरोना सङ्क्रमित अब छैन है हाम्रो यो समाज भन्ने ठाउँमा हामी पुगिसक्यौँ। किन छैन, किन पुगिसक्यौँ भनेपछि यो करिब करिब 14-15-16 दिनको अवधिमा यदि त्यस्तो सङ्क्रमण भएको भए त्यो चाहिँ लक्षणहरू देखा पर्न थियो होला है। त्यसो भएर त्यो बाहिरबाट जस काठमाडौँतिरबाट अथवा इन्डियाबाट भन्नुहोस्, कोही बाहिर बसेका सहर बजार बसेकाहरू जो गाउँ जानुभएको छ उहाँहरूमा अब त्यो स्थिति छैन भन्ने कुरामा हामी क्लियर हुनुपर्छ। दोस्रो कुरा, अब अलिक बढी मात्रामा त्यस्तो देखा पर्छ भने तपाईँहरूले पनि सहयोग गरौँ गर्नुहोस्, हामीले पनि भनिरहेको छौँ स्थानीय तहले नै दैनिक त्यहाँको कामकाज बाहेक पारिवारिक कामकाज र पारिवारिक सानो तिन भेटघाट स्वाभाविक हुन्छ, त्यो बाहेक अरू ग्यादरिङका कुराहरूले अलि नियमन गरेर जानुपर्छ। त्यसमा चाहिँ सबै महानुभावहरू अलिक सचेततापूर्वक यसलाई चाहिँ पालना गर्ने कुरामा सबैले हामीले भूमिका निर्वाह गरौँ। सम्भवतः हामीले सायद हामीले यो अवधिसम्म आइपुग्दाखेरि जो पालना पनि गर्नुभएको छ त्यसको लागि पनि आम जनसमुदायलाई म विशेषतः धन्यवाद पनि दिन चाहन्छु र अझै सतर्कता अप्नाउने कुरामा हामी चाहिँ फेरि ध्यान दिन सक्नुपर्छ।
हुन्छ, अन्त्यमा सामुदायिक रेडियो गलकोट एफएम सुनेर बसिरहनु भएका तमाम श्रोताका लागि तपाईँ के भन्न चाहनुहुन्छ?
अब पहिलो कुरा त हामी यो आकस्मिक अप्रत्याशित हिसाबले जो महामारीको चपेटामा परेका छौँ यो कसैले चाहेर कसैले गरेर भएको चिज होइन कि यो एउटा विश्वव्यापी रूपमा जसरी विकास हुन खोजिरहेको छ यो महामारी यसको नियन्त्रण र नियमन गर्नको लागि राज्य जस्तै नेपालको सन्दर्भमा केन्द्र प्रदेश र स्थानीय तहका सरकारहरू जो लागिराख्नु भएको छ र हामीले यो महामारीबाट मुक्त हुनको लागि पहिलो कुरा त हामी सचेत बनाउँ र यसलाई चाहिँ हामीले एउटा आत्मअनुशासनको रूपमा राज्यले घोषणा गरेका कार्यक्रमलाई पालना गरौँ त्यसको साथसाथै अब हामी अब यसले चाहिँ ठुलो क्षति पुर्याउने भयो भन्ने कोणबाट पनि नबुझिकन हाम्रो आत्मबल पनि दह्रो बनाऊ हाम्रो मनोबल उचो बनाऊ र हामीले गर्ने दैनिक गतिविधिहरूलाई हाम्रो स्थानीय स्तरमा ठुलो जमघट नगरिकन हामीले चाहिँ घरायसी कामकाजहरू पनि गरौँ निश्चित रूपमा हामीले एघारसम्म नेपालको सन्दर्भमा यो महामारीलाई यो कोभिड 19 जितिसकेका छौँ र अझै हामी केही समय अझ लाग्ला 2 हप्ता लाग्ला अथवा 3 हप्ता लाग्ला धैर्य गरौँ हाम्रो मनोबल उचो गरौँ सायद हामीले परास्त गर्न सक्छौँ यही अपिल गर्न चाहन्छु र यस यो सन्दर्भमा यहाँहरूले यो गलकोट सामुदायिक एफएमले पनि आफ्नो विचार व्यक्त गर्ने अवसर दियो म रेडियो गलकोट एफएमलाई पनि म धन्यवाद दिन चाहन्छु
हस् समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद भर्खर मात्र हामीले प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा मगर सागरसँग कुराकानी गरेका थियौँ प्रदेश सरकारले स्थानीय तह मार्फत सञ्चालित विशेष गरेर स्थानीय तहमा स्वास्थ्य चौकीहरू आम रूपमा सञ्चालन भएका स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी र बढीभन्दा बढी सेवामुखी स्वास्थ्य सेवामुखी बनाउनको लागि सरकारले गरिरहेका तयारी र समन्वयात्मक भूमिकाको बारेमा कुराकानी गरेका थियौँ यो कुराकानीसँगै कार्यक्रम कोरोना सङ्कट विशेषको हामी अन्त्यमा आइपुगेका छौँ यति दिनसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रमप्रति कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए गलकोट एफएम @gmail.com इमेल गरी सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला कार्यक्रमको यो बसाइबाट सुनेर साथ दिने श्रोता तपाईँप्रति विशेष आभार प्रविधिमा रहने मित्र सरिता खत्रीप्रति विशेष आभार व्यक्त गर्दै आवाजबाट म कनश्याम गौतम पनि आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनका लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगा सुन्दै गर्नुहोस् नमस्कार